हाम्रो संस्कृति,
हाम्रो परम्परा, सभ्यता हाम्रो नेपाल, राम्रो संस्कृति पवित्र,
लुकेका स्वर्ग समुच्चा जाति यसमा छन् विचित्र। नमस्कार, हाम्रो संस्कृति हाम्रो परम्परा कार्यक्रममा हार्दिक स्वागत छ। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारणबाट हरेक सोमबार बिहान 9:20 बजे यो कार्यक्रम प्रसारित हुन्छ। कार्यक्रममा हामी नेपाली सांस्कृतिक जीवनका विविध चाडपर्व व्रतोत्सवका साथै विविध नेपाली जातिका जातीय परिचय, संस्कार, संस्कृति र परम्परा सम्बन्धी सामग्री समेट्ने गर्दछौँ। सोमबारै राति 9:20 बजे पुनः प्रसारण हुने यो कार्यक्रम रेडियो नेपाल online.com साथै रेडियो नेपाल मोबाइल एपमा संसारभर सुन्न सकिन्छ। आजको कार्यक्रममा हामी वादी जातिका केही ऐतिहासिक पक्ष, संस्कार, संस्कृति र परम्परा सम्बन्धी सामग्री समेट्दैछौँ। वादी भनेको खास गरी पश्चिम नेपालको पहाडी विभागदेखि तराईसम्म फैलिएका काठ र छालाबाट वाद्यवादनका साधनहरू मादल, बाउँ, ढोल, डमरु, सारङ्गी, तबला आदि बनाउने, बजाउने, बिक्री गर्ने, माटाका सामग्री बनाउने, अनाजसँग साट्ने, माछा मार्ने, ढडिया बनाउने, लोकगीत, सङ्गीत र नृत्यद्वारा तात्कालीन समयमा राजादेखि रैतीसम्मलाई मनोरञ्जन प्रदान गर्दै जीविका चलाउने शिल्पी कलाकार जाति हो भनिएको पाइन्छ। वादी समुदाय उत्थान विकास समिति 2068ले वादी समुदाय भन्नाले परम्परादेखि नाचगान लगायतका व्यवसाय सञ्चालन गरी सोही व्यवसाय र पहिचानका आधारमा जीविकोपार्जन गरिरहेका आर्थिक, सामाजिक र शैक्षिक दृष्टिले पछाडि परेको उपेक्षित, उत्पीडित र सीमान्तकृत समुदाय भनी परिभाषित गरेको छ। वादी जातिका संस्कार संस्कृति सम्बन्धी आजका सामग्री हामीले प्राध्यापक डाक्टर प्रेम खत्रीद्वारा सम्पादित पुस्तक नेपालका जातीय संस्कारमा प्रकाश खड्काद्वारा लिखित आलेखका आधारमा तयार पारेका छौँ। खड्काले निर्मल वादी दाङ, लक्ष्मण ढुङ्गाना बर्दिया र प्रकाश आचार्य कैलालीको सहयोगमा वादी जातिका सामाजिक संस्कार लेख प्रस्तुत गर्नुभएको छ। वादीहरूको उद्गम वा मूल घर कहाँ हो, इतिहासका प्रश्नहरूको जवाफ अझै स्पष्ट हुन सकेको छैन। वायु, मत्स्य तथा ब्रह्माण्ड पुराणमा यक्ष, गन्धर्व तथा किन्नरलाई हिमालय प्रदेशका जाति हुन् भनिएकाले यो जाति प्राचीन हो भन्ने प्रतीत हुन्छ। गाउने, बजाउने वाद्य सामग्रीको निर्माण गर्ने, नाच्ने, माटाका सामग्रीका शिल्पी तथा इलमी जातिको चिनारी नै वादी समुदायको चिनारी रहेको छ। वाद्यवादन र वादीबीच अभिन्न सम्बन्ध छ। यसै वाद्यवादनबाट वादी शब्द र जातिको नामकरण भएको कुरामा अधिकांश विद्वानहरूले सहमति जनाएका छन्। तर यसको वैज्ञानिक आधार खोजिनु आवश्यक छ भनिन्छ। वादी समाज प्रकृति मष्टोपूजक देखिन्छ। भाद्र 1 गतेको भाँडे संक्रान्ति, मङ्सिर र जेठ महिनामा पुज्ने रोटे पूजा उत्सव वादीका मौलिक चाडपर्व हुन्। यस जातिको दशैं मनाउने आफ्नै परम्परा छ। दशैंका 9 दिन नवमीसम्म प्रत्येक दिन राजा रजौटा ठुलाबडाका घरमा मालश्री राग गाउँदै नाचगान गर्ने परम्परा देखिन्छ। 9 दिनपछि सबै घरबाट अनाज पानी उठाई आफ्नो घर परिवारका साथ दशैं मान्ने गर्दछन्। वादी जातिको सामाजिक सांस्कृतिक मूल्य मान्यतामा खड्का लेख्नुहुन्छ, भनेका सुनेका कुराहरूमा मध्ययुगीन 2224 राज्यका समाजमा 2 चुल्ठी बाँट्ने अधिकार रानी राजकुमारीहरूलाई थियो या वादी महिलाहरूलाई। उबेला राजा रजौटाका दरबारहरूमा वादीलाई गीत, सङ्गीत र नृत्यको मनोरञ्जनका लागि निमन्त्रणा गरिन्थ्यो। पहाडी जिल्लाहरूमा विवाह, व्रतबन्ध आदि उत्सवलाई अधिक रमाइलो बनाउन वादी समुदायलाई विशेष निमन्त्रणा गर्ने प्रचलन अहिले पनि पाइन्छ। वादी नेपाली समाजको विशुद्ध कलाकार जाति त हो नै, यसका अतिरिक्त यो जाति माटाका शुल्पा, चिलिम आदि काठ तथा छालाका मादल, तबला बनाउने शिल्प पनि भएको जाति हो। बाजाका तालहरूमा रागहरूको सृजना गर्न सक्ने वादक पनि वादी हुन् र तत्कालीन राजकीय लोक सङ्गीतका जीवन्त इतिहास हुन्। साथै उनीहरू ताल र राग अनुसार नृत्य कला भएका साधक हुन्। भनिन्छ कि गादी अर्थात् राजा खाँ कि वादी खाँ अर्थात् अन्नका रूपमा राजस्व उठाएर खाने हक कि राजा अर्थात् सरकार र वादी दुवैलाई छ। यस लोकोक्तिबाट के थाहा हुन्छ भने वादी समुदायलाई खलो माग्न कुनै कसैको रोकटोक थिएन, बरु सामाजिक हक बनेको थियो। इतिहासमा आफ्नो कला प्रस्तुत गर्न राजाको दरबारमा निर्वाध पस्ने वर्ग पनि वादी नै थियो। वादी समुदायको उत्पत्ति र ऐतिहासिक पृष्ठभूमिका सन्दर्भमा थुप्रै अध्येताहरूले कलम चलाएको पाइन्छ। यस सम्बन्धमा वादी समुदायकै एकजना अध्येता तथा मानवशास्त्रका विद्यार्थी गोपाल नेपालीले पनि केही सामग्री थमाउनु भएको छ। वादी जातिको ऐतिहासिक पृष्ठभूमि र वर्तमान अवस्था लगायतका केही प्रसङ्गमा उहाँसँग नै कुराकानी गरेका छौँ, त्यो पनि अहिले प्रस्तुत गर्नेछौँ। त्यसअघि उहाँले आफ्नो सामग्रीमा राख्नुभएको एउटा किम्वदन्ती एकैछिन यहाँ जोडौँ। वादी जातलाई इन्द्रका अप्सराहरूका सन्तानका रूपमा लिइएको छ। एकपटक इन्द्रलोकमा पाँच देवताहरूको भोज इन्द्रले नै आयोजना गरेछन्। त्यस भोजमा भोजन तयार गर्न त्यस योग्य ब्राह्मणलाई नै जिम्मा दिएछन् र आफ्नो जिम्मा अनुसार ती ब्राह्मणले भोजन तयार गर्दै रहेछन्। उता इन्द्रका परीहरूले ती सबै देवताहरूलाई आफ्नो कला देखाइरहेका थिए। इन्द्रलोकमा ती अप्सराहरूको त्यो नाचगानलाई भान्से ब्राह्मणले उत्सुक भएर भान्साको गुजेल अर्थात् पुवालबाट हेरिरहेछन्। भान्से भान्साभन्दा पनि परीहरूको नाचगानमा मस्त हुँदा भान्सा ढडेको कुनै पत्तो नै भएनछ। जब इन्द्रले सबै देवताहरूलाई भान्सा गर्नका लागि आग्रह गरे र भान्सा पस्कन भान्सेलाई भने, तर भान्से दौडँदै गएर इन्द्रको शरण परेर भन्न लागे, महाराज, म परीहरूको नाचगानमा भुलेछु, नाचगान हेर्दा हेर्दै भोजन ढडेको पत्तै पाइन, माफ पाऊ। तिमीलाई नाच साह्रै मनपर्छ भनेर इन्द्रले सोद्धा ती भान्सेले भनेछन्, हो महाराज, मलाई नाचगान र सङ्गीतमा सानैदेखिको रुचि हो, साह्रै मनपर्छ। त्यसपछि इन्द्रले उक्त भान्सेलाई, आजदेखि तिम्रो टाउकामा धुलो नहोस्, खुट्टामा हिलो नहोस्, तिम्रा हातले खुर्सानी नफलोस्, नाचगान गर्नु, सबै परिवारलाई नचाउनु र त्यसैबाट तिमीले आफ्नो जीवन चलाउनु भनेर पृथ्वीलोकमा इन्द्रका परीसहित पठाएछन्। तिनै भान्से ब्राह्मण र इन्द्रका परीहरूका सन्तान नै वादी भएका हुन् र इन्द्रले भने झैँ गीत गाउँदै र वाद्यवादन गर्दै आफ्नो जीविका चलाउँदै आए। यो किम्वदन्ती चलिआएको पाइन्छ। गोपाल नेपालीले नै लेख्नुभएको छ, वैदिक कालपछि पनि वादीहरू व्यावसायिक कलाकार, वाद्यवादक, नान्दी पाठक, स्तुति गायकका रूपमा देखा परेका थिए। लिच्छवीहरू नेपाल प्रवेश गर्दा केही नृत्यकार तथा वाद्य कलाकारलाई आफूसँगै प्रवेश गराएको इतिहास छ। उनीहरू नै तत्कालीन वादी जाति रहेकोमा कुनै शंका छैन। उनीहरूलाई राजा रजौटाले संरक्षणमा राखेका थिए। जब राज्य एकीकरणको प्रक्रिया सुरु भयो तब वादीहरूका सङ्कटका दिनहरू आउन थालेको देखिन्छ। नेपाल एकीकरणको क्रममा लडाईँमा भिडेर शहादत प्राप्त गर्ने बैतडीकी सुनापातर, नालापानी लडाईँमा वीरगति प्राप्त गर्ने डोटीकी शोभापातर भाँड तथा नेपाल भोट युद्धमा नाचगान गर्ने र विपक्षीलाई भुल्याउने डोटीकी पार्वती पातरको इतिहासको खोजी गरिएको छैन। राज्य एकीकरणको प्रक्रिया होस् या विभिन्न युद्धहरूमा वादी जातिका मानिसहरूको मृत्यु हुनु भनेको उनीहरू राजा महाराजाको करिब थिए भन्ने बुझिन्छ। नेपाल एकीकरण पश्चात पहिले संरक्षण गर्ने राजा रजौटाहरूले उनीहरूलाई छाडिदिए र वादी जाति घुमन्ते फिरन्ते जातिका रूपमा परिणत भयो। गाउँका कतिपय ठुलाबडा प्रधान तथा अगुवाहरूले उनीहरूलाई उनीहरूको सिप कला अनुसार नाच्न गाउन बोलाउन लागे। राणा शासन सुरु हुनुभन्दा अघि काठमाडौँमा हुने जात्रा बिहे व्रतबन्धहरूमा पातरका गर्राहरू नाच देखाउन आउँथे। राणा शासनको सुरुवातीमा नै जङ्गबहादुर राणाले डोटीबाट नचङ्गे, गीताङ्गे, कस्बी, सन्यासनीहरूलाई बोलाएका थिए। 1911 डोटीका गङ्गी र पार्वतीले श्रीतिन जङ्गबहादुरका हातबाट 200 रुपियाँ बक्सिस पाएका थिए। नेपालका वादी जातिको मूल स्थानमा थलो कहाँ हो र उनीहरू कहिले नेपाल आएका हुन् भन्ने कुरामा विद्वानहरूको भनाइ बाझिएको देखिन्छ। केही विद्वानका विचारसँग मिल्न सक्ने देखिए पनि अधिकांश विद्वानका विचारमा सहमत हुन सकिँदैन। गोपाल नेपाली लेख्नुहुन्छ, वादी समुदायका गौरवशाली इतिहास कलालाई ओझेल पारेर लेखिनु वादी जातिलाई न्याय गरेको मानिँदैन। वैदिक कालदेखि पूर्वीय दर्शन, संस्कृति र संस्कारबाट हुर्किएको जाति हो वादी जाति भनेर वादी जातिको ऐतिहासिक पृष्ठभूमिको सुरुवात गर्नुभएको छ गोपाल नेपालीले। अब एकैछिन वादी जातिका सामाजिक संस्कारहरूको प्रसङ्गतर्फ अघि बढौँ। प्रकाश खड्का लेख्नुहुन्छ, नेपाली हिन्दू समाजभित्रको एक परिवार भएको हुनाले सामान्यतया वादी जातिका संस्कार र हिन्दू संस्कारबीच तात्विक अन्तर भेटिँदैन, बरु विधि प्रक्रिया भने फरक देखिन्छ। त्यसैले वादी समुदायका संस्कारको नेपाली समाजमा आफ्नै मौलिक पहिचान, पृथक अस्तित्व स्थापित छ। वादी जातिका सामाजिक संस्कारमा भान्जा, छोरी ज्वाइँ आदिले नै पुरोहितको भूमिका निर्वाह गर्दछन्। जन्म संस्कारमा श्रीमती गर्भ रहेको अवस्थामा श्रीमानले कुनै अपवित्र काम गर्नु हुँदैन भन्ने मान्यता वादी समुदायमा छ। सुत्केरी व्यथा सुरु भएसँगै घरमुलीद्वारा गर्भवती र शिशुको स्वास्थ्यको कामना गर्दै भाकल गर्ने गरिन्छ। हँसियाले नाभि काट्ने जस्ता पुराना चलन विस्थापित हुँदै सुत्केरी सामग्रीको प्रयोग अस्पताल लैजाने प्रचलन नै बढ्दो छ। घरैमा सुत्केरी हुँदा वादी समुदायकी जाने बुझेकी महिला सुनेनीको भूमिकामा रहन्छन्। नवजात शिशु छोरी भए 5 वा 7 दिन र छोरा भए 9 वा 11 दिनसम्म सूतक बारिन्छ। परिवारमा सूतक पर्दा आफ्नो वंश परिवारभित्र पूजापाठ धार्मिक कार्य गर्नु वा तिनमा भाग लिनु अशुद्ध मानिन्छ। वादी समुदायमा जेठ र मङ्सिरको महिनामा कुलदेवता पूजा गर्ने परम्परा छ। सन्तान जन्मिँदा कुलदेवताको विशेष पूजा भाकल गरिए बमोजिम हुन्छ। खास गरी अन्नबाली सप्रिय होस्, सुख शान्ति छाओस्, बाधा अडचन नआउन्, जन्मेको सन्तानको सुस्वास्थ्य र उज्जवल भविष्यको कामना गर्दै कुलदेवता पूजिन्छ। जेठ वा मङ्सिर महिनाको साहित्य अनुसारको दिनमा सूर्यास्तका बेला जङ्गल छेउ नदीको किनारमा सबैभन्दा पहिले एउटा ढुङ्गालाई कुलदेवताको प्रतीक मानि प्रतिष्ठा गर्दछन्। भाकल अनुसार बलि दिइन्छ। मासु पकाउँदा तेल नुन र अदुवा मात्र राखी पकाइन्छ। 2 दुनामा मासु भात जाँड राखी थानमा चढाइन्छ। चढाइसकेपछि 2 वटा ढुङ्गा बेसरी ठोकाइन्छ। कुलदेवता कान नसुन्ने हुन्छन् र यसरी ढुङ्गा ठोकाउँदा मात्रै पुकार सुन्छन् भन्ने विश्वास कतिपय ठाउँमा छ। अन्तमा भोज हुन्छ। बच्चा जन्मिएपछि भाकल अनुसार गर्नुपर्ने कुलपूजाको संस्कारमा बच्चा आमा र समुदायका विवाहित महिलाको उपस्थिति रहँदैन। वादी समाजमा बच्चा जन्मेको 6ठौँ दिनमा गरिने संस्कार छैठी हिन्दू संस्कारको आस्था र विधान अनुसार नै गरिन्छ। कतिपय वादी घर परिवार आफ्नो आर्थिक स्रोत अनुसार छैठी वा नुहार्ने कुनै एकलाई मात्र उत्सवमय बनाउँछन्। पुरानो प्रचलनमा राम्रो वाद्यवादक वा नर्तकी बनोस् भन्ने कामना गरिन्थ्यो भने आजभोलि बच्चाको सिरानमा कापी कलम राखिदिन्छन्। सुत्केरी चोख्याउने तथा नवजात शिशुको नाम राख्ने कर्मलाई वादी समुदायमा नुहार्नी भनिन्छ। नुहार्नीका दिन नै बच्चाको नाम दिइन्छ। जन्मदेखि नवान्नीसम्मका संस्कारहरूमा पुरोहितको भूमिका पनि सुणेनी वा छोरी ज्वाइँको रहने गर्दछ। सुणेनीले बनाएको चौखट आकारमा सल्लो अम्बा आँप फाँच फला प्याउखोले आदि काठद्वारा यज्ञशाला बनाइन्छ। वर्गाकार अग्निमाथि सुत्केरीले 7 फेरा नाग्नु पर्दछ। साथै शिशुलाई पनि 7 फेरा तलमाथि गर्ने गरिन्छ। नुहार्नी नहुँदासम्म सुणेनी बाहेक आमा र शिशु दुवैलाई अरू कसैले पनि छुनु हुँदैन। छोरीको 7 दिन र छोराको 11 दिनमा नुहार्नी गरिन्छ। सुणेनी वा छोरी ज्वाइँले आमालाई बच्चालाई र घर परिवारका सदस्यलाई पहेँलो टिका र हातमा डोरी बाँधिदिन्छन्। जन्मेको स्थान परिवेशका आधारमा बार महिना ऋतुका आधारमा शिशुको नाम राख्ने गरिन्छ। प्रसिद्ध धार्मिक ग्रन्थ रामायण र महाभारतका पात्रहरूको आधारमा पनि नाम राख्दछन्। यस दिन घर वरिपरि सुन पानी छर्केर शुद्ध पारिन्छ। वादी समुदायमा सामान्यतया 6-7 महिनापछि उपयुक्त दिन हेरी प्रचलन अनुसार छोरीहरूको नाक कान सुनारद्वारा छेडिन्छ। गरगहनामा नाकमा खन्टो फुली कानमा रिङ ढुङ्ग्री आदि लगाइदिइने गरिन्छ। वादी जातिमा छोराको कान छेडिँदैन। 1 वर्षदेखि 5 वर्षको उमेरसम्म बा आमाले भाकल गरेको समयमा चुडाकर्मको साइत जुराइन्छ। चुडाकर्मको उत्तरदायित्व मामाको हुन्छ। थालीमा दियो बालेर चुडाकर्म सुरु हुने गर्दछ। त्यसपछि मामाले भान्जाको कपाल खौरिदिने गर्दछन्। खौरिएको कपाललाई टपरीमा राखेर नदीमा विसर्जन गरिन्छ। बालकलाई नुहाइदिई नयाँ कपडा लगाई टिका लगाइदिइन्छ। वादी समुदायको विवाह परम्परामा विवाहको पूर्णता माघी विवाहमा देखिन्छ। जन्ती पठाउँदा वादी महिलाहरूले बेहुला र जन्तीको बखान गर्दै बेहुली लिएर आऊ जस्ता सन्देशात्मक मागल गीत गाउँदछन्। बेहुलीको घरमा पनि मागल गीतबाटै जन्तीको स्वागत गरिन्छ। बेहुलाले बेहुलीलाई सिन्दुर हालेको हेर्नु हुँदैन भन्ने मान्यता अनुसार बेहुलाका घरमै सिन्दुर हालिन्छ। माइती पक्षले विदाई गरेपछि जन्ती फिर्ती हुनु पूर्व बेहुलाले बेहुलीलाई बोकेर घर आँगन कटाउने प्रचलन पाइन्छ। विवाह विधिका अरू प्रक्रियाबारे पनि प्रकाश खड्काले लेख्नु भएको छ। आज यहाँ यति राख्यौँ। हाम्रो संस्कृति
हाम्रो परम्परा सभ्यता हाम्रो नेपाल राम्रो संस्कृति पवित्र
लुकेका स्वर्ग समुच्च जाति यसमा छन् विचित्र हाम्रा आस्था हाम्रा विश्वास अनि हाम्रा रीतिरिवाज र संस्कारहरूका धारा कार्यक्रम हाम्रो संस्कृति हाम्रो परम्परा
रेडियो नेपालको केन्द्रीय प्रसारणबाट हरेक सोमबार बिहान 9:20 बजे साथै पुनः प्रसारण सोमबार राति 9:20 बजे कार्यक्रम हाम्रो संस्कृति हाम्रो परम्परा।
आजको कार्यक्रममा प्रस्तुत गर्दैछौँ वादी जातिको ऐतिहासिक पृष्ठभूमि र संस्कार संस्कृति सम्बन्धी विषयवस्तुहरू। अब कुराकानीतर्फ लागौँ। वादी जातिको पृष्ठभूमि वर्तमान अवस्था लगायतका प्रसङ्गमा राष्ट्रिय वादी सञ्जालका महासचिव तथा अध्यक्ष लेखक गोपाल नेपालीसँग कुराकानी गरेका छौँ। यहाँलाई स्वागत छ कार्यक्रममा।
धन्यवाद। नमस्ते।
वादी समुदायको बसोबास वर्तमानमा कहाँ कहाँ छ यसबारेमा केही जानकारी गराइदिनुहोस् न।
वादी समुदाय नेपालको वर्तमानको जनगणनाले नेपालका 44 जिल्लामा देखाउँछ। यहाँभन्दा अगाडिका जनगणनाहरूले 75 जिल्लामा 74 जिल्लाकोसम्म देखाउँथ्यो पहिले, तर अहिले चाहिँ 77 जिल्ला भए पनि 44 जिल्लामा बसोबास भएको चाहिँ देखाउँछ जनगणनालाई हेऱ्यो भनेपछि। तर बढी बाक्लो बस्ती भएको चाहिँ कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशहरूमा अलि वादीको बाक्लो जनसङ्ख्या रहेको देखिन्छ।
जिल्लागत रूपमा भन्नु,
जिल्लागत रूपमा हेऱ्यो भनेपछि दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, बझाङ, बैतडी, दार्चुला, रुकुम, रोल्पा, जाजरकोट, अर्घाखाँची, कपिलवस्तु लगायतका जिल्लाहरूमा चाहिँ अलि धेरै बाक्लो। सल्यान त मुख्य जिल्ला हो, मैले भन्न बिर्सेँ जस्तो, सल्यान यी जिल्लाहरूमा चाहिँ छ वादीहरूको बस्ती।
तथ्याङ्कहरूमा चाहिँ जनसङ्ख्याको अवस्था कस्तो छ?
तथ्याङ्क एकदमै के भने त्यसलाई बहिष्करण पूर्ण तरिकाले चाहिँ तथ्याङ्क आएको मेरो महसुस छ। मैले 2048 सालदेखिको तथ्याङ्कलाई विश्लेषण गरेको छु। मैले 48 सालमा 7000 हारारीमा 7700 समथिङ कति देखाउँछ, 48 पछाडिको 10 वर्षमा 4400 देखाउँछ, त्यस पछाडि एकैचोटि बढाएर 38603 पुर्याउँछ, र अहिले फेरि 11470 जति छ। अहिले अरू समुदायको जनसङ्ख्या वृद्धि हुन्छ, बढ्नुपर्ने जनसङ्ख्या बढ्नुपर्ने हो, जनसङ्ख्या दर हेऱ्यो भने चाहिँ बढेको देखाउँछ राज्यले, तर वादीको जनसङ्ख्या कहिले धेरै बढाएको देखाउँछ, कहिले धेरै घटाएको देखाउँछ। यथार्थ वादीको सङ्ख्या चाहिँ राज्यले निकाल्न सकेको छैन भन्छु मैले चाहिँ।
यहाँहरूको अनुमानमा चाहिँ कति होला वादीहरू?
हामीले आजभन्दा 10 अगाडि अध्ययन गर्दाखेरि 50,000 हारारीमा छ भन्ने सोच बनाएको थियौँ। 10 अगाडि, 10 पछाडि हेर्दा त झन्नै 60,000 हारारीमा वादीहरू नेपालमा छन् भन्ने चाहिँ हाम्रो दाबी हो, तर राज्यले चाहिँ 11,000 हारारी देखाउँछ।
त्यो कमी हुनुमा अन्य थरहरू लेखाउने यस्तो प्रचलन पनि कतै कतै पाइन्छ भनिन्छ, होइन? वादीहरूमा पनि त्यस्तो छ कि पछिल्लो अनुभव यहाँहरूको?
त्यो सानो कम्पोनेन्ट हो, म सानो रूपले लिन्छु। जस्तै थर अनुसारको नागरिकता बनाएर वादीहरूले चाहिँ नागरिकता लिएर जनसङ्ख्या घट्यो भन्ने कुरालाई त म त्यति धेरै विश्वास गर्दिनँ। छोटो त हुनसक्छ, त्यसले पनि प्रभाव पारेको होला, तर 2-3 कुरा हो। एउटा कुरा त गणकहरू र समाजमा वादीलाई हेर्ने दृष्टिकोणका कारण स्वयं वादीहरूले गर्भसाथ वादी भन्न नपाउने परिस्थिति आयो नि, समाजले निम्त्यायो नि, त्यो कारण पनि उनीहरूले चाहिँ वादी भन्दा पनि नेपाली लेख्ने, त्यस पछाडि चाहिँ बरु सक्यो सकिन्छ भने आफ्नो तर अनुसार नागरिकता बनाउने तरिकाले पनि त्यो हुनसक्छ। एक दोस्रो चाहिँ जो समाजले निम्त्याएको कुरा भयो त्यो। दोस्रो गणकहरूले वादी, मैले गरेको 58 अध्ययन अनुसार 58 किन वादीको जनसङ्ख्या घट्यो भनेर मैले गरेको थिएँ। 58 भनेको त्यति बेला चाहिँ जनयुद्धको चरम अवस्था थियो, त्यो भएर पनि होला गणकहरू चाहिँ वादीका घरमा पुगेका थिएनन् अथवा दलित समुदायको घरमा पुग्दैन थिए गणकहरू भन्ने कुरो चाहिँ त्यति बेला मैले इन्टरभ्यू नै लिएर गरेको थिएँ अध्ययन। त्यस पछाडि 68 आउँदाखेरि त 68 त जनसङ्ख्या त धेरै बढ्यो नि त वादीको, त्यो सायद यथार्थ थियो कि?
वादी समुदाय उत्थान विकास समिति पनि सरकारले गठन गरेको देखिन्छ, यसले चाहिँ त्यो बेला के काम गर्यो, त्यसको उद्देश्य के थियो?
वादी समुदाय उत्थान विकास समितिको गठनको मुख्य उद्देश्य भनेको 2064 सालमा 48 वादी महिलाहरूको आन्दोलन भयो, 64 वादी आन्दोलन भयो, 68 त्यो गठन भएको हो। यसको मुख्य उद्देश्य के थियो भने, अथवा वादी आन्दोलनले सरकारसँग दुईबुधे सहमति गर्दाखेरि के थियो भनेपछि, वादी समुदायको महिलाहरूको एकमुष्ट पुनर्स्थापना गर्ने, विशेष प्याकेज सहितको पुनर्स्थापना गर्ने भन्ने राज्यले अपनाएको थियो, साइन गरेको थियो। त्यसको प्रक्रिया अनुसार चाहिँ वादी विकास समिति मार्फत वादी समुदायका समग्र समस्याहरू, आर्थिक, सामाजिक, राजनीतिकदेखि हरेक, सबभन्दा ठुलो त जमिनको समस्या थियो वादीहरूमा, उनीहरू भूमिहीन थिए, छन् पनि, अहिले पनि भूमिहीन वादीहरू छन्, उनीहरूको समस्याको समाधान गर्ने उद्देश्यले राज्यको एउटा निकाय वादी उत्थान विकास समिति गठन गर्नुपर्छ भन्ने उद्देश्यले चाहिँ बनाइएको थियो। तर पछिल्ला केही सरकारहरूले त्यो समितिलाई चाहिँ खारेजीको प्रक्रियामा लिइरहेका छन् जस्तो छ।
अब वादी समुदायको ऐतिहासिक पृष्ठभूमि बारे पनि केही बताइदिनुहोस् न।
अब वादी भन्ने शब्दबाट सुरु गर्छु मैले। वादी भन्ने शब्द वाद्य वादनबाट आएको हो भन्ने कुरो यो सबैले, मैले मात्र नभएर मेरा 1-2 किताब लगाए सबैले भनेको हो। वाद्य वादन गर्ने समुदाय, नाचगान गर्ने समुदाय, पात्र हरू भएको हुनाले पातर भन्ने चलन थियो, त्यो त्यो पातर भन्ने चलनलाई अहिले हामीले अहिले त कतिसम्म कि पातर भन्न नपाइने भन्ने व्यवस्था पनि गरिसकेका छ क्यारा। तर पातर भन्ने शब्द आफैमा नराम्रो थिएन मेरो बुझाइमा, पात्रबाट पातर भएको हो। पातर भन्ने विशुद्ध राम्रो शब्द थियो तर त्यसलाई चाहिँ अहिले पातर भन्न पाइँदैन। तर वादी र पातर अथवा वादी भनेको वाद्यवादन गर्ने, पातर भनेको पात्रहरूबाट पातर बनेको शब्द भएको हुनाले त्यो राम्रो शब्द थियो, त्यो भएन, विवादमा आयो भनौँ। यसरी आएको नाचगान गर्ने, राजा महाराजाहरूको घरमा विशुद्ध किसिमको नाचगान गर्ने, कथा वाचन गर्ने, रामायणका गीतहरू गाउने, एक ठाउँको म्यासेज समाचार अर्को ठाउँमा लिएर चाहिँ सुनाउने, त्यो किसिमको ऐतिहासिक पाठ बोकेको समुदाय वादी समुदाय हो। र उनीहरूको शिव कला भन्नुहुन्छ भने चाहिँ मादल बनाउने, जाल बनाउने, माछा मार्ने, त्यस पछाडि ढोलकहरू, मादलहरू, तबलाहरू, तराईतिर टरिया बनाउने, त्यो किसिमको शिवको धनी समुदाय हो। पछिल्लो अवस्थामा यो समुदायलाई हेर्ने दृष्टिकोणमा फरक ल्याइदिएपछि चाहिँ इतिहास नै बदल्ने काम चाहिँ गरेको छ हाम्रा केही लेखकहरू, साहित्यकारहरू अथवा चलचित्र निर्माणकर्ताहरू, उहाँहरूले चाहिँ वादी समुदायको जो ओरिजिन वास्तविक इतिहास थियो त्यसलाई उल्ट्याएर अब देहको व्यापार गर्ने अथवा देह व्यापारीको रूपमा चाहिँ चित्रण गर्ने काम चाहिँ गरेको देखिन्छ। इतिहास फरक छ
हजुर। वादी समुदाय चाहिँ नेपाल एकीकरणको क्रम सुरु भएदेखि चाहिँ अलि घुमन्तेको रूपमा परिणत भए भन्ने पाइन्छ नि।
हो, यो 14 शताब्दी भन्छौँ हामी अथवा कसैले लिच्छवीकालीन अवस्थामै भारतको विभिन्न क्षेत्रहरूबाट नेपालका राजाहरूले घोडचरी बनाउनु, के त्यो घोडालाई तालिम दिने, त्यस पछाडि रानीको स्याहारेको रूपमा चाहिँ वादी समुदायलाई भारतबाट ल्याइएको हो भन्ने केही भनाइहरू पनि छन्, केही पुराना कथनहरू पनि रहेका छन्। त्यसरी हेर्दाखेरि चाहिँ पहिला राजाको घरमा हुर्किएको समुदाय, राजाकै छेउछाउमा हुर्किएको अथवा राजाको स्याहारे भएर हुर्किएको समुदाय हो। त्यसै कारणले उसमा जब त्यति बेलासम्म चाहिँ न छुवाछुत थियो वादीमा, न कुनै किसिमको विभेद थियो, केवल रानीहरूको स्याहार गर्ने काम वादी महिलाहरूले गर्थे भने राजालाई घोडा डोड्याउने काम चाहिँ वादीहरूले त्यो किसिमको चाहिँ थियो। पछि जब राज्य एकीकरण भयो, राज्य एकीकरण भएपछि विभिन्न भोरे टाकुरे राजाहरू चाहिँ शक्तिविहीन भए, शक्ति उनीहरूको हातमा नभएपछि उनीहरूले वादीहरूलाई पहिला दिएको सेवा सुविधा तरिकाले चाहिँ हामी हुर्काउन सक्दैनौँ भनिसकेपछि उनीहरूलाई चाहिँ खुल्ला आकाशमुनि अथवा सडकमा चाहिँ छोडेका हुन्। त्यो छोडिसकेपछि मात्र अनि घुमन्ते जीवन बिताउन थाले वादीहरूले। घुमन्ते जीवन बिताउँदाखेरि काहीँ न काहीँ अप्ठ्याराहरू परे वादीहरूमा, अनि वादी महिलाका केही मात्र केही सङ्ख्याका वादी महिलाहरूको दुरुपयोग चाहिँ भएको देखिन्छ। अनि अहिले चाहिँ समग्रवादी समुदायलाई त्यो पेसाको जो नाम दियो, त्यसै कारणले मैले अघि पनि भने इतिहास बङ्ग्याइएको छ, इतिहास त्यो होइन, इतिहास हाम्रो गर्व लायक गर्न लायक इतिहास छ भनेको मैले। जस्तै त्यो मैले अघि थोरै भन्न खोजेको थिएँ, अहिले जसरी वादी भन्न बित्तिकै समग्रवादीलाई लिइन्छ, हाम्रो समुदायलाई चाहिँ त्यही हो भनेर जोड्नु गलत हो नि त। त्यसलाई चिर्नको लागि धेरै वर्ष लाग्यो र अहिले पनि 2065 पुस्त्यास गते राज्यले नै होइन है अब सकियो यो यो समुदायमा त्यो छैन भनिसकेपछि त कुनै एउटा व्यक्तिले त्यो व्यक्तिगत हो वादी समुदायको होइन।
हजुर, अब वादी समुदायबाट राजनीतिक क्षेत्रमा विभिन्न संस्थागत निकायहरू अब सरकारी सेवाहरूमा भनौँ न यसमा चाहिँ प्रतिनिधित्व प्रवेश आदिको अवस्था चाहिँ कस्तो देखिन्छ यो पछिल्लो दशकमा?
अहिले यो विगत एक दशक त्यहाँभन्दा अगाडि चाहिँ नभनौँ, राजनीतिक चेतनाको विकास चाहिँ कहीँ न कहीँ विभिन्न राजनीतिक आन्दोलनहरूले गरेका थिए जसमा वादीको प्रत्यक्ष संलग्नता थियो ती आन्दोलनहरूमा। त्यस पछाडि राजनीतिक चेतनाको विकास भइसकेपछि त अहिले त राजनीतिक रूपले त ठुलो परिवर्तन आएको छ। सिङ्गो एकजना माननीय मन्त्रीज्यू हुनुहुन्छ हाम्रो समुदायबाट, मेयर एकजना हुनुहुन्छ हाम्रो समुदायबाट, अनि झन्नै 22-23 जति कार्यपालिका सदस्यहरू वडा सदस्यहरू गरेर चाहिँ स्थानीय तहमा हुनुहुन्छ भने पहिलेको कार्यकाल र अहिले वर्तमान कार्यकाल गरेर 2 प्रदेश सांसदहरू चाहिँ वादी समुदायको हुनुहुन्छ। भनेपछि राजनीतिक चेतको विकास भएको चाहिँ देखिन्छ वादी समुदायमा। र अहिले लाग्नेको सङ्ख्या राजनीतिक दलमा आबद्ध हुने वादीहरू पनि ठुलो सङ्ख्यामा छ।
सरकारी सेवामा कतिको?
सरकारी सेवामा अध्ययनरत छन्, सायद एकजना त अफिसर लेभलको हुनुहुन्छ, त्यस पछाडि अध्ययन गरिरहनु भएको छ, सायद छिट्टै 1-2 निकाल्ने सम्भावना चाहिँ देखिन्छ सरकारी सेवामा कर्मचारीको रूपमा।
हजुर, त्यसभन्दा अघि चाहिँ योभन्दा अघि
प्रहरी सेवामा चाहिँ राम्रो थियो, प्रहरी सेवाहरूमा सैनिक सेवा सेनामा बाध्य समुदायको उपस्थिति छ त प्रतिशतका रूपले यति भन्न चाहिँ सक्दिनँ, तर उपस्थिति चाहिँ राम्रो छ, हाम्रो जनसङ्ख्याको आधारमा राम्रो उपस्थिति देख्छु मैले।
हजुर, शिक्षण सेवामा, शैक्षिक क्षेत्रमा,
शैक्षिक क्षेत्रमा पनि शिक्षित, जस्तै दलितभित्रको क्याटागोरी हेर्ने पछि 26 जातभित्र बाध्य समुदाय सबभन्दा तलको भन्दिनँ म शिक्षामा, त्यो डेटालाई देखाउँदैन, डेटाले राम्रो शैक्षिक अवस्था देखाउँछ वादी र गन्धर्वको, किनभने जनसङ्ख्या पनि थोरै भए हुनाले पनि साक्षरता दर बढी देखिएको होला वादीहरूको र गन्धर्व समुदायको, तर पनि साक्षरता दर राम्रो छ वादीहरूमा। एक दोस्रो, शिक्षण पेसामा पनि वादीहरूको संलग्नता छ, राम्रो छ, वादीहरू शिक्षक बनिरहेका छन् अहिले पछिल्लो दशकमा।
हालमा चाहिँ वादीहरू कुन कुन व्यवसाय गरिरहेको पाइन्छ?
वादी समुदायका शिक्षकहरू बनेका छन्, अहिले निजामती कर्मचारीमा अफिसर लेभलसम्म पुगेका छन्, राजनीतिक रूपले मन्त्रीसम्म पुगेका छन् भने अन्य पेसाहरू जो शिक्षित व्यक्तिहरू हुन् उनीहरू आफ्नो पेसामा लाग्ने तयारीमा छन्। विभिन्न पेसाहरू जस्तै ड्राइभिङको पेसा भयो, चालक, सहचालक, आफैले पनि अहिले त गाडी किनेर आफ्नै लगानीमा यातायात व्यवसायमा चाहिँ लागेको चाहिँ देखिन्छ वादीहरूमा। हिजका विगत भन्दा त अहिले धेरै प्रगति भएको महसुस हुन्छ मलाई।
हजुर, पारम्परिक रूपमै पनि अब कुनै सिपमूलक व्यवसायमा त वादीहरू हुँदै आएका छन् नि, होइन? यो पछिल्लो समय चाहिँ सिप विकासमा भनौँ न, अब नयाँ नयाँ स्वरोजगार हुने अवसरहरू चाहिँ वादीहरूमा कतिको उहाँहरूले चाहिँ पाएको देखिन्छ?
अहिले सरकारले केही सिपमूलक कार्यक्रम अथवा पौराणिक व्यवसायहरूलाई प्रबर्धन गर्ने तरिकाले 2-3 ठाउँमा, सायद धेरै ठाउँ त होइन, सुर्खेत, दाङ केही लगायतका ठाउँहरूमा चाहिँ बाधी समुदायको महादल बनाउने सिपलाई चाहिँ प्रमोट गरेको र त्यहाँ केही बाधीहरूले आफ्नो उद्योगहरू सञ्चालन गरेको र केहीलाई चाहिँ स्वरोजगार अथवा रोजगार दिएको चाहिँ देखिन्छ। त्यो तरिकाले मादल व्यवसायमा लागेका छन् वादीहरू। अरू चाहिँ अब कि बाहिर विदेश जाने, कि त भनेपछि अब हाम्रो सबभन्दा नजिकको क्षेत्र भने भारत नै हो, भारतमा जाने चाहिँ चलन रहेको छ।
अब व्यवहार सोच सबै परिवर्तन भइरहेको सन्दर्भमा चाहिँ अब सबै नेपाली समाजले, राज्यले, सरकारले, स्वयं वादी समुदायले र त्यस समुदायका तपाईँहरू जस्ता युवाले गर्नुपर्ने चाहिँ के हो? अब अगाडि
सबभन्दा म वादीबाट जान्छु, त्यस पछाडि अन्य समुदायमा जाउँला। सबभन्दा पहिला वादी समुदायका युवाहरूले शैक्षिक विकास, चेतनाको विकास चाहिँ समग्र आफ्नो गाउँघरमा लिन आवश्यक छ। जब शिक्षित हुन्छ चेतनाको विकास हुन्छ। चेतना भन्ने कुरा फेरि अशिक्षितमा हुँदैन भन्न खोजे त होइन मैले, तर पनि मलाई विभेद कसरी भयो भन्ने महसुस चाहिँ जति शिक्षितले गर्न सक्छ अशिक्षितले अलिक कम गरेको चाहिँ मेरो बुझाइ छ। त्यसै कारणले शिक्षा वृहत रूपमा वादीहरूले लिन आवश्यक छ आफ्नो गाउँ बस्तीमा। त्यस पछाडि अन्य समुदायले पुरानै ढर्रामा यो समुदायलाई हेर्न आवश्यक छैन, किनकि हिजोको वादी र आजको वादीमा परिवर्तन भएको छ। परिवर्तन गराउने जिम्मेवारी पनि त्यो समुदायको हो, गैरवादीहरूको पनि हो र वादीहरूको पनि। वादी स्वयं आफै परिवर्तन हुन चाहनु पर्यो, चाहन्छ पनि, र गैरवादीहरूले पनि वादी समुदायलाई पुरानै ढरामा हेरेर, पुरानै तरिकाले चाहिँ बुझेर, चेतनाको विकास चाहिँ पुरानो तरिकाले हेरेर हुँदैन। इतिहास बङ्ग्याउने काम चाहिँ जो गरिएको छ त्यसलाई चाहिँ, पुरानो इतिहास जे थियो त्यो इतिहासलाई चाहिँ कायम गर्नलाई गैरवादी र वादी सबैको सहकार्य भयो भनेपछि सायद अबका दिनहरूमा, भोलिका दिनहरूमा वादीप्रति हेर्ने दृष्टिकोण, वादीप्रति हेर्ने प्रवृत्तिमा फरक आउन सक्छ।
उहाँ हुनुहुन्थ्यो राष्ट्रिय वादी सञ्जालका महासचिव तथा अध्यक्ष लेखक गोपाल नेपाली। वादी समुदाय विशेष गरी हिन्दू धर्मावलम्बी समुदाय भएको हुँदा हिन्दू समुदायले मनाउने चाडपर्व नै वादी समुदायको चाडपर्व हो। मुख्य चाड दसैँ नै मानिन्छ। वादी समुदायले मनाउने मुख्य चाडपर्वहरूमा दसैँ तिहार, माघे सङ्क्रान्ति, होली, भाँडे सङ्क्रान्ति आदि रहेका छन्। त्यसै गरी वादी जाति प्रकृति पूजक भएका कारण देवी देवताहरूप्रति पनि त्यत्तिकै विश्वास गर्दछन्। मुख्य गरी वादीहरूले पूजा गर्ने देवताहरू कालीमाटी देउती, खैराबाङ्की देउती, धारेमष्ट, दुधेमष्ट, भयर, भैयर, सलम्मणि, घटाल, मोहन्याल, कालजयसी ब्रह्मा, चाम्रे ब्रह्मा आदि रहेका छन्। त आदरणीय श्रोता, आजको कार्यक्रममा हामीले वादी जातिका केही ऐतिहासिक पक्ष र संस्कार, संस्कृति, परम्परा सम्बन्धी सामग्री प्रस्तुत गर्यौँ। राष्ट्रिय वादी सञ्जालका महासचिव तथा अध्यक्ष लेखक गोपाल नेपालीसँगको कुराकानी राख्यौँ। हस्त, आजको हाम्रो संस्कृति हाम्रो परम्परा कार्यक्रम यहीँ टुङ्ग्याउँदै प्राविधिक सहकर्मी मिनर्वा बज्राचार्य सहित प्रस्तुता हेमन्त उप्रेती बिदा हुन्छु। नमस्कार।